السلام علیکم ورحمۃ اللہ وبرکاتہ. نحمدہ ونصلی علی رسولہ الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اللہم ارنا الحق حقا وارزقنا اتباعہ وارنا الباطل باطلا وارزقنا اجتنابہ، آمین یا رب العالمین. آج 16 جز ہے ہمارا، اور اس میں دو اہم صورتیں آئی ہیں، سورہ مریم اور سورہ طہٰ. دونوں میں ہی کہ ہم نے چند آیات کو منتخب کیا ہے. بسم اللہ الرحمن الرحیم. فخلف من بعدهم خلف ادعوا الصلاة واتبعوا الشهوات فسوف يلقون غیا. اور سورۃ طہٰ کی آیت نمبر 102، یوم ينفخ في الصور ونحشر المجرمين يومئذ زرقا يتخافتون بينهم إن لبثتم إلا أشرا نحن أعلم بما يقولون إذ يقول أمثلهم طريقا إن لبثتم إلا يوما. ترجمہ ہے، اور ہم مجرموں کو اس حال میں گھیر لائیں گے کہ ان کی آنکھیں دہشت کے مارے پتھرائی ہوئی ہوں گی. آپس میں چپکے چپکے کہیں گے کہ دنیا میں مشکل ہے سے تم نے کوئی 10 دن گزارے ہوں گے. ہمیں خوب معلوم ہے کہ وہ کیا باتیں کر رہے ہوں گے. ہم یہ بھی جانتے ہیں کہ اس وقت ان میں سے جو زیادہ سے زیادہ محتاط اندازہ لگانے والا ہوگا وہ کہے گا، نہیں، تمہاری دنیا کی زندگی بس 1 دن کی زندگی تھی. الحمدللہ، اللہ تعالیٰ کا شکر احسان ہے کہ اللہ تعالیٰ نے ہمیں یہاں تک پہنچایا، اور اللہ کرے کہ ہم کمپلیٹ 30 جز کے بارے میں پڑھ سکیں اور اس کے جواہرات کو دیکھ سکیں انشاءاللہ. جیسے کہ یہ جو دونوں آیتیں ہیں، یہ دونوں آیتیں ہمیں یہ بتا رہی ہیں، سورہ مریم کی آیت اور سورہ طہٰ کی آیت. تھوڑا سے پہلے ہم سورہ مریم کی آیت کو دیکھ لیتے ہیں، کیونکہ یہاں پر دراصل بنی اسرائیل کا ذکر تھا، اور ہم سب جانتے ہیں کہ بنی اسرائیل یہ وہ قوم تھی جن کو اللہ تعالیٰ نے دنیا پر فضیلت دی تھی، ان کو چنا تھا تمام عالم پر، تمام لوگوں پر. لیکن ان لوگوں نے دھیرے دھیرے اپنی اس اہمیت کا اندازہ وہ نہیں کر سکے اور اپنے آپ کو ضائع کر دیا. اور جو شروع کے لوگ تھے بنی اسرائیل کے، وہ سارے ایسے ہی لوگ تھے. ظاہر سی بات ہے کہ جب بھی کوئی قوم میں نبی آتا ہے تو اس وقت کے حالات مختلف ہوتے ہیں. جیسے جیسے وہ عرصہ گزرتا چلا جاتا ہے، اس کے بعد ناخلف لوگ پیدا ہوتے ہیں. تو اللہ تعالیٰ فرما رہا ہے کہ فخلف من بعدہم خلف اداء الصلاۃ واتبعوا الشہوات فسوف یلقون غیا، کہ ایسے لوگ پیدا ہوئے اس کے بعد، یا ایسے لوگ ان کے جانشین ہوئے، پہلے لوگوں کے بعد جو آنے والے لوگ تھے، ایسے ان کے جانشین ہوئے جو کہ نمازوں کو ضائع کرنے والے تھے اور شہوات کی یعنی خواہشات کی پیروی کرنے والے تھے. اس سے ہمیں پتہ چلتا ہے کہ اگر انسان اپنے اس مشن کو یاد نہ رکھے جو اللہ سبحانہ وتعالیٰ نے اس کے ذمے دیا ہے، تو دھیرے دھیرے ایسے ہوتا ہے کہ جو بعد میں آنے والے لوگ ہیں وہ اپنے اس مشن کو بھولتے چلے جاتے ہیں، اور پھر ان کے بعد ایسے لوگ آتے ہیں کہ جو فرائض کو ضائع کرنے والے، فرائض کی پابندی نہ کرنے والے اور خواہشات کی پیروی کرنے والے لوگ ہوتے ہیں. اور خواہشات کی پیروی کرنے والے لوگ کون ہوتے ہیں؟ جب جو اللہ تعالیٰ کے حدود کو کراس کرتے ہیں، تو لازمی بات ہے، جیسے ہم نے پہلے بھی پڑھا تھا، آپ کو یاد ہوگا، کہ جب انسان خواہشات کی پیروی کرتا ہے تو اس کے بعد شیطان اس کے پیچھے لگ جاتا ہے. اور جب شیطان کسی چیز کے پیچھے، کسی انسان کے پیچھے لگ جائے، تو ہم سب جانتے ہیں کہ وہ اسے برباد کر کے چھوڑتا ہے. تو اس سے معلوم ہوتا ہے کہ اگر ہم چاہتے ہیں کہ خواہشات سے بچے رہیں اور اپنے اس مشن کو یاد رکھیں، تو سب سے پہلے ہمیں فرائض کی پابندی کرنا ہوگی. فرائض کی پابندی کریں گے تو خود بخود شیطان ہم سے دور رہے گا، اور ہم اللہ تعالیٰ کے اس مشن کو جو اللہ تعالیٰ نے ہمارے ذمے لگایا ہے اس کو یاد رکھیں گے. تو وہ لوگ جو ان کے جانشین ہوئے جنہوں نے نماز کو ضائع کی اور خواہشات نفس کی پیروی کی، بس وہ قریب ہے کہ گمراہی کے انجام سے دوچار ہوں گے، یعنی ان کا انجام بھی گمراہ کن ہوگا، چونکہ دنیا میں انہوں نے خواہشات کی پیروی کی تھی، لہٰذا آخرت میں بھی ان کا انجام دردناک ہوگا، برا ہوگا انجام۔ اب ہم سب دیکھتے ہیں جیسے کہ موسیٰ علیہ السلام کی ہم سامنے مثال رکھتے ہیں، بنی اسرائیل، ہمارے سامنے پوری ہسٹری موجود ہے موسیٰ علیہ السلام کی، کہ موسیٰ علیہ السلام نے کتنی کوشش کی بنی اسرائیل کو سدھارنے کی اور سمجھانے کی۔ اور ایسا نہیں تھا کہ اس زمانے میں کوئی نیک لوگ نہیں ہوتے تھے، نیک لوگ تھے، ہم سب جانتے ہیں کہ ہر دور میں ایسے لوگ رہے ہیں جو نیک لوگ بھی تھے، اچھے بھی تھے، احبار اور ان کے رہبان بھی تھے، لیکن یہ چند لوگ ہوا کرتے تھے۔ اور کچھ لوگ ایسے ہوتے تھے کہ جو علم کا لبادہ اوڑھ کر الٹا اپنی امت کو بہکانے والے ہوتے تھے، لیکن کیا ہوا کہ جیسے جیسے وقت گزرتا گیا سب سے زیادہ نافرمان لوگ پیدا ہوتے گئے، اور اس میں سب سے پہلے جو چیز انہوں نے ضائع کی، یہاں پر آپ دیکھیں کہ دوسری چیزوں کا ذکر نہیں کیا گیا، صرف نماز کا ذکر کیا گیا، کیونکہ نماز ایک ایسی جامع عبادت ہے کہ اگر کوئی قوم، کوئی امت اگر نماز کو چھوڑ دے تو اس کے پھر سارے ہی اعمال یا سارے ہی جو عبادات ہیں پھر وہ پسے پش چلے جاتے ہیں، پھر وہ دنیا میں الجھ کر رہ جاتی ہے۔ جو نماز بیسک جو ریکوائرمنٹ ہے، جو بیسک عبادت ہے اسلام کی، جو کہ ہم سب جانتے ہیں نماز ہے، اور یہ ہر انبیاء کے اس پر فرض تھی پیروکاروں پر، ہو سکتا ہے طریقہ کار مختلف رہا ہو، پڑھنے کا انداز مختلف رہا ہو، لیکن تقریباً ہر نبی کی امت پر یہ فرض رہی ہے۔ تو ہم دیکھتے ہیں کہ بنی اسرائیل نے نماز کو ضائع کیا، یا جو بھی جانشین پیدا ہوئے وہ نماز کو ضائع کرنے والے تھے، اور جب انہوں نے نماز کو ضائع کر دیا تو خواہشات کے پیچھے پڑ گئے اور خواہشات کی پیروی کی۔ آج اب دیکھیں کہ ہم امت مسلمہ ہیں، ہم سب دراصل کیا ہے، کون ہیں، دیکھا جائے تو صحابہ کرام، ایک دور گزرا تھا صحابہ کرام کا، اس کے بعد تابعین کا دور گزرا، اس کے بعد تبع تابعین کا دور گزرا۔ ہم سب جانتے ہیں کہ اس زمانے میں مسجدیں بھری پڑی ہوتی تھیں، مسجدیں چھوٹی ہوتی تھیں، خوبصورت نہیں ہوتی تھیں، اور مزین نہیں ہوتی تھیں، آراستہ نہیں ہوتی تھیں، اس کے اندر وہ فیسلٹیز نہیں تھی جیسے آج کل ہم جانتے ہیں کہ ہماری مسجدوں میں ایئر کولر لگے ہیں، ایئر کنڈیشن ہے، یا ہر طرح سے آراستہ ہیں ہماری مسجدیں۔ اس کے باوجود بھی آج ہم دیکھتے ہیں کہ ہماری مسجدیں خالی ہیں، اور اس زمانے میں مسجدیں ایسی نہیں ہوتی تھیں، تب بھی مسجدیں بھری پڑی ہوتی تھیں۔ اور آج بھی ہم دیکھیں کہ ہم امت مسلمہ ہیں، ہم جانشین ہیں ایکچولی دیکھا جائے تو۔ یہاں پر جو اللہ تعالیٰ فرما رہے کہ فخلف من بعدہم خلف اداء الصلاۃ، کہ ان کے بعد وہ ناخلف لوگ، ان کے جانشین ہوئے، ان کے جو آنے والی نسلیں تھیں، ایسے وہ ناخلف تھے کہ انہوں نے سب سے پہلے کیا چیز چھوڑی یا سب سے پہلے کیا چیز ضائع کی، وہ تھی نماز۔ تھوڑی دیر رک کر سوچیں کہ آج اگر ہمارے بارے میں کوئی کامنٹس دینے کے لیے کہا جائے، اگر آج، ہم سب جانتے ہیں کہ قرآن اللہ تعالیٰ کی آخری کتاب ہے اور محمد صلی اللہ علیہ وسلم آخری نبی ہیں، اب کوئی نبی نہیں آنے والا اور نہ کوئی کتاب آئے گی، لیکن اگر کوئی اور کتاب ہوتی تو اس میں یہی سیم الفاظ کس کے لیے موجود ہوتے؟ ہم مسلمانوں کے لیے نا۔ آج ہم جو امت مسلمہ ہیں، آج جو ہمارے حالات ہیں امت مسلمہ کے، ہم سب جانتے ہیں کہ جو بیسک چیز ہے آج ہماری امت مسلمہ اس سے بھی نابلد ہے۔ اکثریت مسلمانوں کی ایسی ہے جو نماز نہیں پڑھتی ہے، اور چھوٹی چھوٹی باتوں پر نمازیں چھوڑ دیتے ہیں لوگ، یا کچھ لوگ تو ایسے ہیں کہ جو نماز پڑھتے ہی نہیں ہیں، یا پھر صرف جمعہ کی جمعہ پڑھتے ہیں، وہ سمجھتے ہیں کہ صرف جمعہ کی نماز فرض ہے، روزانہ پانچ وقت کی نماز کا تو سوال ہی نہیں پیدا ہوتا، اور اگر کبھی پڑھنا بھی چاہے تو کبھی پڑھ لی کبھی چھوڑ دی، اس پہ دعام نہیں رہتا ہے، قائم نہیں رہتے ہیں۔ تو آپ سوچیں کہ اگر یہ آیت پڑھتے ہو کتنا دل دکھتا ہے نا، کہ پہلے نیک لوگ تھے، ان کے جو امت کے پہلے لوگ تھے، جو سلف تھے، وہ تو بہت اچھے تھے، نیک تھے، لیکن ان کے بعد آنے والے جو جانشین تھے وہ نافرمان اور ناخلف تھے۔ تو ہم بھی بعد میں آنے والے جانشین ہیں، اصل میں ہم بھی بعد میں آنے والے لوگ ہیں، ہمارے سے پہلے وہ سلف اور صالحین گزر چکے۔ اب آپ خود بتائیں کہ ہمارے سلف صالحین کا کیا حال تھا۔ عبداللہ بن عمر رضی اللہ عنہ کے بارے میں آتا ہے، صحابی ہیں، کہ ایک دفعہ ان کی فجر کی تکبیر اولی مس ہو گئی، تکبیر اولی صرف، تو ان کے بارے میں آتا ہے کہ انہوں نے کئی غلام آزاد کیے، اپنے آپ کو سزا دینے کے لیے بار بار اپنے نفس کو مخاطب کر کے کہتے تھے کہ اے نفس، کے تو اتنا موٹا ہو گیا ہے کہ نماز میں اتنی دیر سے شامل ہوا، اور اپنے آپ کو بار بار زود و کوب کرتے، اپنے آپ کو بار بار، یعنی وہ دل میں محسوس کرتے کہ مجھ سے غلطی ہوئی ہے، اور اس کے لیے انہوں نے کئی غلام آزاد کیے، اور اس کے بعد دل میں ارادہ کیا کہ آئندہ کبھی بھی اتنی دیر سے نماز کے لیے نہیں آئیں گے۔ آپ دیکھیں کہ جماعت مس نہیں ہوئی تھی، جماعت مس ہونا تو بہت دور کی بات ہے، یہ نماز مس ہونا تو بہت دور کی بات ہے، صرف تکبیر اولی مس ہوئی تھی۔ تکبیر اولی کسے کہتے ہیں معلوم ہوگا نا آپ کو؟ मालूम है तकबीर उला किसे कहा जाता है। जब जमात खड़ी होती है और अकामत पढ़ी जाती है उसको तकबीर उला कहते हैं। जब जी हाँ, तकबीर उला एक्चुअली देखा जाए तो अगर आप अकामत में खड़े होंगे तभी आपको तकबीर उला मिलेगी, क्योंकि अकामत अटेंड करने से ही, क्योंकि जैसी अकामत खत्म होती है फौरन फिर इमाम अल्लाह अकबर कहते हैं, तो अकामत में आप खड़े होंगे तो फिर आपको तकबीर उला मिलेगी। अगर आप अकामत में नहीं खड़े तो आपको तकबीर उला नहीं मिल सकती। जी बिल्कुल। तो आप देखें कि वो अब्दुल्ला बिन उमर रदी अल्लाह अन्हु को सिर्फ इस बिना पर अफसोस था कि उनकी तकबीर उला मिस हुई। फिर हसन बसरी रहमहुल्लाह, सईद बिन मुसैयब रहमहुल्लाह थे, सईद बिन मुसैयब के बारे में आता है कि इनकी नेकी और तकवा की लोग मिसालें दिया करते थे, और बहुत सारे लोग इवन अबू हुरैरा सहाबे कराम इनके बारे में हल्फिया कहा करते थे कि सिर्फ एक कमी है सईद बिन मुसैयब ने, वरना उनके अंदर वो सारी खूबियां मौजूद हैं जो कि सहाबे कराम में मौजूद थी। जो आप सल्लल्लाहु अलैहि वसल्लम के सहाबे कराम के अंदर जो खूबियां थी वो सारी की सारी खूबियां सईद बिन मुसैयब में मौजूद थी, सिर्फ उन्होंने अल्लाह के रसूल को नहीं देखा था, ताबेईन में से थे वो। इस कदर नेक थे और कहा जाता है कि उनकी कभी भी इन्हीं उन्होंने कई साल नमाज पढ़ी मस्जिद नबवी में या अगर मक्का में, तो उनकी कभी भी तकबीर उला मिस नहीं हुई थी 40 साल तक, सोचे जरा। और हमेशा पहली सफ में खड़े होते थे, कभी भी उन्होंने सेकंड सफ में खड़े रहना गवारा नहीं किया, हमेशा पहली सफ में खड़े होते थे। और ये सिर्फ हम ये समझते नहीं कि अच्छा ऐसे लोग सिर्फ नमाज ही फिर पढ़ते होंगे, दूसरे काम नहीं करते होंगे, लेकिन उनके बारे में आता है अल्हम्दुलिल्लाह इस कदर नेक, इस कदर पायस और इस कदर अल्हम्दुलिल्लाह अल्लाह ताला ने उनको फसाहत और बलागत दी थी और दीन के इल्म में वो इतना आगे थे कि आप अगर कुरान की तफसीर पढ़ते हैं तो आपको तकरीबन हर जगह उनका नाम मिलेगा, सईद बिन मुसैयब का। अबू हुरैरा रदी अल्लाह अन्हु के दामाद भी थे, अबू हुरैरा ने अपनी बेटी इनको दी थी इनके नेकी और तकवा की बिना पर। तो उनके बारे में उनके तफसीरी नोट्स बहुत मशहूर हैं माशाल्लाह, इल्म सीखने में सिखाने में आगे रहते थे और उनके इल्मी हल्के और मजलिसें हुआ करती थी जिसमें कई लोग उनसे आकर इल्म सीखा करते थे। तो ये सारे काम करने के बाद भी आप देखें कि उनकी नमाजों का ये हाल था। हम लोग तो बहाना बनाते हैं ना, या हम लोग अपने आप को जस्टिफाई करते हैं कि अच्छा वो फला चीज थी, फला प्रोग्राम था, फला काम था, फला ये थी, तकरीब थी, फला महफिल थी, इसलिए देर हो गई नमाज को। तो जिस दिन छुट्टी होती है उस दिन तो छुट्टी में हम देखें कि हमारी नमाजों का क्या हाल है। जो घर के मर्द हजरात हैं उन वो नमाज के कितने पाबंद हैं और बाजमात नमाज के कितने पाबंद हैं। और आप देखिए कि जो मर्द हजरात होते हैं ये वही लोग होते हैं जो बचपन में इनकी माएं ही इनकी तरबियत करती हैं। अगर बचपन में माओं ने या घर वालों ने सही तरबियत की होगी तो क्या अल्लाह ना करे हमारे बच्चे ऐसे नाखल्फ हो सकते हैं भला कि जो नमाज के पाबंद ना बने। पहली चीज जरूरत इस बात की कि अपने घर में हम देखें हमारा माहौल क्या है, कि हम अपने बच्चों को किस कदर नमाज का पाबंद बनाते हैं, अहमियत किस चीज को देते हैं, हम नाराज होते हैं उनसे किस बात पर, कोई दुनियावी काम ना करने पर नाराज होते हैं या नमाज ना पढ़ने पर नाराज होते हैं। और यही लोग आगे बढ़कर फिर ये मुआशरे को बनाने वाले हैं, मुआशरे को बिल्ड करने वाले हैं, यही तो आगे बच्चे बड़े होकर आगे मुआशरे में कोई सही रोल प्ले कर सकते हैं दीन के लिए, इस्लाम के लिए। तो जो नाखल पैदा हुए वो दरअसल नमाज को जाया करने वाले थे और उन्होंने शहवात की पैरवी की। तो जैसे ही इंसान नमाज के हिसार से, नमाज के दायरे से निकलता है, यकीन जानिए शैतान उस पर हावी हो जाता है, फिर वो शैतान का बंदा बन जाता है और फिर शैतान उसे जहां चाहता है लिए फिरता है और फिर वो शैतान की पैरवी करने लगता है, ख्वाहिशात की पैरवी। और फिर आप मुझे बताइए कि जिसका शैतान साथी हो जाए उसके लिए कोई फायदा, कोई भलाई की बात हो सकती है? नहीं ना। तो जरूरत इस बात की है कि हम, अल्लाह ना करे कि हम नाखल्फ नहीं बनना चाहिए हमने, यानी हमारे ऊपर ये मिसाल या ये आयत सादिक ना आए। उसके लिए फिर हमें क्या करना होगा कि अल्लाह ना करे कि हम उन लोगों में हों जो नमाज को जाया करने वाले थे, क्योंकि हम सहाबा के जानशीन हैं। पहला दौर गुजरा सहाबा इकराम का, दूसरा ताबिन का और तीसरा तबे ताबिन का, और उन तीनों अदवार के बारे में आप सल्लल्लाहु अलैहि वसल्लम ने तारीफ की थी। और वह हदीस इतनी प्यारी लगती है, दिल चाहता है कि हम सबको याद हो वह हदीस के खैरुल कुरूनी करनी सुम्मल्लज़ीना यलूनहुम सुम्मल्लज़ीना यलूनहुम, कि सबसे बेहतरीन दौर मेरा दौर होगा यानी सहाबा इकराम का, फिर उसके बाद जो आने वाले हैं, फिर उसके बाद जो आने वाले हैं यानी ताबिन और तबे ताबिन का। लेकिन जब हम सूरह वाकिया पढ़ते हैं तो उसमें पता चलता है कि वो लोग जो साबिकून अल अव्वलून थे और जो मुकर्रबीन हैं वो भी अल्लाह ताला फरमाते हैं कि बाद के दौर में भी थे, नहीं थे ये नहीं बताते हैं अल्लाह सुब्हान तआला कुरान में, बल्कि अल्लाह सुब्हान तआला फरमाते हैं कि बाद के दौर में भी वो मुकर्रबीन और वो दाएं हाथ वाले और साबिकून अल अव्वलून मौजूद होंगे, लेकिन कम होंगे, थोड़ी तादाद में होंगे। तो क्यों ना हम अपने आप को उन कम तादाद वाले ही क्यों ना सही, हम अपने आप को उसमें शामिल करने की कोशिश करें। آپ خود بتائیے، جملہ اگر کوئی ہمارے بارے میں کہے کہ فخلف من بعدہم خلف اداء الصلاۃ واتبعوا الشہوات، ہمیں اچھا لگیں گے یہ جملہ کہ کوئی ہمارے بارے میں کہے. لیکن آج کی ہماری جو جنریشن ہے، آج کے ہمارے جو ہماری امت مسلمہ ہے، آپ مجھے بتائیے کہ وہ نمازوں کو ضائع کرنے والی نہیں ہے؟ کہ وہ نمازوں کی پابند ہے؟ کہ وہ نمازوں کی ویسی پابندی کرتی ہے جیسے کہ صحابہ کرام تابعین اور تبع تابعین کرتے تھے؟ کیا آج ہم کو نمازوں کی واقعی میں اتنی فکر ہے جیسے کہ ہونا چاہیے، جیسے کہ آپ صلی اللہ علیہ وسلم کیا کرتے تھے؟ آپ کو معلوم ہے کہ عائشہ رضی اللہ عنہا فرماتی ہیں، وہ کہتی ہیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم ہمارے ساتھ باتیں کرتے بیٹھے ہوتے اور ہم سے باتیں کر رہے ہوتے، جیسے ہی بلال آواز لگاتے یعنی بلال رضی اللہ عنہ اذان دیتے، اللہ کے رسول صلی اللہ علیہ وسلم ایسے ہو جاتے گویا کہ اجنبی ہوں. یہ آپ صلی اللہ علیہ وسلم کا نماز کے لیے شوق تھا. اور آج ہمارا شوق آپ دیکھ لیں کہ آج ہمارا کیا حال ہو گیا. اور یہ رہی صحیح جو کثر تھی وہ موبائل اور لیپ ٹاپ نے پوری کر دی ہے، انٹرنیٹ نے، کہ اذان ہو جاتی ہے لیکن پھر بھی ہمارے ہاتھ سے یہ سارے جو گیجٹ ہے وہ چھوٹتے نہیں ہیں، بلکہ ہم انتظار کرتے کہ جماعت کھڑی ہوگی تب جو ہے گھر سے نکلیں گے. تو جب جماعت کھڑی ہونے کے بعد گھر سے نکلے تو آپ مجھے بتائیے کہ کتنی رکعتیں ملے گی یا کتنی نماز ملے گی؟ اتنے چھوٹے چھوٹے تو سورے ہوتے ہیں، مسجد تک پہنچنے تک، گھر سے نکلے اور مسجد تک پہنچے تو اس میں تو دو رکعت یوں ہی چلی جاتی ہیں. تو تیاری کب سے کرنی چاہیے؟ پھر یہ تو صرف باجماعت نماز کی بات میں کر رہی ہوں. الحمدللہ اللہ تعالیٰ نے جس کو توفیق دی جو مسجد میں نماز پڑھتا ہے، چلے جیسی بھی صحیح پڑھتا ہے، لیکن کیوں ہم ایسا سوچے کہ جیسی بھی صحیح ہم پڑھ لیں سیکنڈ جماعت ہم کو مل جائے گی، دوسری رکعت ہم کو مل جائے گی، جماعت تو مل گئی. ہم یہ کیوں نہ کہیں کہ اچھا ہم کو تکبیر اولیٰ ملنی چاہیے، ہماری آج پہلی رکعت کیوں مس ہوئی، ہماری تکبیر اولیٰ کیوں مس ہوئی؟ یہ تو ان لوگوں کے لیے جو نماز پڑھتے ہیں. اور جو نماز ہی نہیں پڑھتے ہیں ان کو ہمیں ضرور یہ آیت سنانی چاہیے کہ جب انہوں نے خواہشات کی پیروی کی نماز ضائع کر کے، تو آپ دیکھیں کہ پھر ان کا انجام کیا ہوگا، گمراہی کے انجام سے دوچار ہوں گے. چونکہ دنیا میں انہوں نے گمراہی کی راہ اختیار کی تھی، نماز کو ضائع کیا تھا، قیامت کے دن بھی ان کے ساتھ یہی معاملہ ہوگا. تو اللہ تعالی ہم سب کو محفوظ رکھے اور کوشش کریں کہ چونکہ الحمدللہ رمضان میں سب کو عادت ہوتی ہے، نہیں پڑھنے والے بھی پڑھ رہے ہوتے ہیں، تب ہمیں کیا کرنا ہوگا کہ جو نہیں پڑھنے والے ہیں ان کو پڑھنے کی ترغیب دلانی ہوگی، اپنے گھر والوں کو نماز کی پابندی کا ہم احساس دلائیں کہ نماز کتنی اہم چیز ہے. اور یہ نماز ہی کی وجہ سے آپ دیکھیں کہ جو ہم کو احادیث ملتی ہیں کہ قیامت کے دن سب سے پہلا جو حساب کتاب ہوگا وہ نماز کے بارے میں ہوگا، اور نماز کس طرح سے وہاں پر ہمارے لیے باعث سکون ہوگی. عبداللہ بن عمر بن عاص رضی اللہ عنہ کہتے ہیں، نبی اکرم صلی اللہ علیہ وسلم نے ایک دن نماز کا ذکر کرتے ہوئے فرمایا، جس شخص نے نماز کی حفاظت کی اس کے لیے قیامت، اس کے لیے نماز قیامت کے روز نور، برہان اور نجات کا باعث ہوگی. جس نے نماز کی حفاظت نہ کی اس کے لیے نہ نور ہوگا، نہ برہان اور نہ نجات. اور فرمایا، قیامت کے روز اس کا انجام قارون، فرعون، حامان اور ابی بن خلف کے ساتھ ہوگا. صحیح حدیث ہے، اسے ابن حبان نے روایت کیا ہے. سوچیں ذرا، ہم میں سے کوئی آج تو آپ دیکھیں کہ پوری دنیا میں آپ نے دیکھا ہوگا کہ کسی نے بھی، حالانکہ اتنا بڑا بادشاہ گزرا ہے فرعون، پھر قارون جس کے پاس بہت زیادہ دولت تھی، آج تک کسی نے اپنے بچوں کا نام قارون یا حامان یا فرعون رکھا ہے؟ نہیں رکھا، ایون غیر مسلم بھی نہیں رکھتے ہیں. تو سوچیں ذرا کہ قیامت کے دن وہ مسلمان جو کہ اللہ کا نام لینے والے تھے، صرف نماز نہ پڑھنے کی وجہ سے وہ قارون کے ساتھ، فرعون کے ساتھ ہوں گے. تو ہم سب جانتے کہ فرعون اور قارون کا کیا انجام ہوگا. تو ضرورت کس بات کی کہ نماز کی حفاظت کرے، کیونکہ سب سے پہلا جو سوال ہوگا وہ کس کے بارے میں ہوگا؟ نماز کے بارے میں ہوگا. ایک اور حدیث ہمیں ملتی ہے کہ اس دن، یعنی جو لوگ قیامت کے دن جب پل صراط سے گزریں گے، تو یہ مسجد کی طرف چل کر جانے والے قدم، جو اندھیرے میں مسجد کی طرف چل کر جاتے تھے جو قدم، وہ اس وقت ان کے لیے روشنی مہیا کریں گے، ان کے لیے روشنی کا باعث ہوں گے. سبحان اللہ. اور پھر سب سے پہلے نماز کا حساب ہوگا، حدیث میں آتا ہے، اور جو نماز میں کامیاب رہا، یعنی جس کی نمازیں درست رہیں، تو اس کے بارے میں آتا ہے کہ اس سے آسان حساب لیا جائے گا، اور جس سے آسان حساب لیا گیا وہ کامیاب ہو گیا. پھر ایک اور حدیث سے پتہ چلتا ہے کہ جس کی نمازوں کے بارے میں دیکھا جائے گا، اگر فرائض میں کچھ کمی کوتاہی رہ گئی تو پھر اس کی نفل نمازیں دیکھی جائیں گی، اور جب نفل نمازیں ہوں گی اس کے پاس تو ان فرائض کی کمی کو پورا کیا جائے گا. لیکن آج آپ دیکھیں کہ ہمارا کیا حال ہے، جو نئی جنریشن ہے ہماری، وہ بس صرف فرض پڑھنا جانتی ہے، ان کو نہ سنت سے دلچسپی ہے نہ نفل سے دلچسپی ہے. حالانکہ کم از کم سنت ہم کو یہ احساس دلانا چاہیے بچوں کو کہ کم از کم جو سنت موقع ہے وہ تو پڑھیں، لیکن ہم دیکھتے ہیں کہ بچے اس قدر दुनिया में मगन हो गए हैं, इस कदर ये सारी चीजों के आदि हो गए हैं, गेम्स के और कार्टून्स के, कि उनको सिर्फ बस सिर्फ फर्ज से, यानी वो भी वालदेन के कहने पर फर्ज पढ़ लेते हैं, न सुन्नत न नवाफिल। तो अगर उन फर्ज में कुछ कमी होगी तो वो कहां से पूरी की जाएगी? नवाफिल से की जाएगी। तो लिहाजा बचपन से हम कोशिश करें, बचपन से हम आदत डालें बच्चों को, बचपन से उनके अंदर नमाज का शौक पैदा करें और बचपन से उनके दिल में ये एहसास पैदा करें कि उनको खुद इस जिम्मेदारी का एहसास हो कि अगर हम रहें ना रहें, जहां भी रहें हम बच्चे, चाहे हमसे दूर हो, नजदीक हो या कहीं भी हो, उनको खुद नमाज का एहसास हो, उनको खुद नमाज की पाबंदी का एहसास और जिम्मेदारी का एहसास हो। अल्लाह ताला हमें तौफीक दे इंशाल्लाह कि हम अपने बच्चों की सही तरबियत कर सकें और खुद भी नमाज के पाबंद हो सकें इंशाल्लाह। अब आइए सूरह तहा की आयत देखते हैं, क्योंकि नमाज ही का जिक्र था और हम सब जानते हैं कि आखिरत में फिर जो नमाज ना पढ़ने वाले हैं और ख्वाहिशात की पैरवी करने वाले हैं उनका अंजाम गुमराही का अंजाम होगा। यहां पर अल्लाह ताला फरमा रहे कि उस दिन कयामत के दिन ऐसा होगा कि उस वक्त लोग आपस में बातचीत कर रहे होंगे, जब अल्लाह ताला मुजरिमों को घेर लाएंगे तो उनकी आंखें दहशत के मारे पथराई हुई होंगी। और हम सब जानते हैं कि जब आंखें पथरा जाती हैं तो जुरका का लफ्ज आया यहां पर, और जुरका कहते हैं अरजक की जमा है, और बाज लोगों ने इसका मतलब ये लिया है कि उनका पूरा जिस्म ही नीलगो मायल हो जाएगा, क्योंकि जिस्म से खून खुश्क हो जाएगा, दहशत के मारे उनकी हालत ऐसी हो जाएगी गोया कि उनके जिस्म में खून का एक कतरा तक नहीं है। और बाज मुफस्सरीन ने इस लफ्ज को अरजकुल ऐन यानी करंजी आंखों वालों से लिया है, और उसके मानी होते हैं कि शिद्दत हौल से उनके दीदे पथरा जाएंगे। और जब किसी शख्स की आंख बेनूर हो जाती है तो उसका जो आंखों का जो वो होता है उसमें उसका रंग सफेद पड़ जाता है। तो उस वक्त कयामत के दिन इतना हैरान कुन मंजर होगा कि इंसान की आंखें दहशत की वजह से नीली पड़ जाएगी, नीलगुं हो जाएगी, नीली हो जाएंगी आंखें। और आप देखें कि वैसे भी जब बहुत इंसान दहशत ज्यादा होता है तो उसकी आंखें, दुनिया में भी आप देखें कि कैसा रंग उसका चेंज हो जाता है, आंखें पथरा जाती है ना, या दीदे, हम ये जुमला बहुत मशहूर है हमारे यहाँ पर कि दीदे फट गए या आंखें बेनूर हो गई इस तरह से। तो उस वक्त कयामत का मंजर बताया जा रहा है कि उस वक्त इंसान की आंखें पथरा जाएंगी, नीलगुं हो जाएगी, और वो आपस में बातचीत कर रहे होंगे, आपस में चुपके चुपके कहेंगे कि दुनिया में मुश्किल से तुमने कोई 10 दिन गुजारे होंगे। यानी उस वक्त उनकी आपस की जो सरगोशियां होंगी वो ये इस बात पर डिस्कशन कर रहे होंगे कि कितने दिन गुजारे थे दुनिया में। और ये क्यों कर रहे होंगे वो? क्योंकि उनको ये अफसोस होगा, ये एहसास होगा कि जब थोड़े ही दिन गुजारे थे दुनिया में तो क्यों उस दुनिया में हमने थोड़े दिन गुजारने ही में, जब थोड़े ही दिन गुजारने थे तो हमने वो काम क्यों नहीं कर लिए जो अल्लाह ताला को महबूब और मतलूब थे। तो उस वक्त तो वो कहेंगे कि कितने दिन गुजारे, कोई 10 दिन गुजारे होंगे, हमें खूब मालूम है कि वो क्या बातें कर रहे होंगे। हम ये भी जानते हैं कि उस वक्त उनमें से जो ज्यादा से ज्यादा मोहतात अंदाजे लगाने वाला होगा वो कहेगा, यानी जो सबसे ज्यादा इंटेलेक्चुअल पर्सन था, जो सबसे ज्यादा जहीन था, वो कहेगा कि नहीं नहीं तुम गलत कह रहे हो, तुम्हारी दुनिया की जिंदगी तो बस एक दिन की जिंदगी थी। अब आप सोचें कि कुछ लोग कह रहे हो कि 10 दिन, और जो सही अंदाजे लगाने वाला शख्स होगा, जो उनका जहीन आदमी होगा, वो कहेगा कि नहीं सिर्फ एक दिन तुम गुजार कर आए। और ये बातें हम कई दफा पढ़ चुके हैं, अभी असहाबे कहफ हमने सूरह कहफ पढ़ा था, अब हर जुमा को ही हम लोग सूरह कहफ पढ़ते हैं। आपने देखा होगा उसमें जब वो नौजवान सो जाते हैं या उनको अल्लाह ताला सुला देते हैं, जब वो जागते हैं नींद से तो पूछते हैं ना आपस में कि कितनी देर हम इस हालत में ठहरे रहे या कितनी देर हम रुके रहे इस हालत में। तो उनका जवाब क्या होता है कि बस चंद घड़ी, थोड़ी देर, कुछ हिस्सा, दिन का कुछ हिस्सा। और वो 300-350 साल सोए रहते हैं, अल्लाह ताला ही ज्यादा उनकी जानता है कि कितनी मुद्दत थी, लेकिन इतने साल वो सोए रहे, लेकिन उनको खबर तक नहीं हुई, उनको एहसास तक नहीं हुआ। तो ये जो मौत से आलम बरज़ख का वक्त है, वो भी उसके बारे में भी उनको सही अंदाजा नहीं होगा कि कितना वक्त वो गुजार कर आए हैं, और दुनिया में जो जिंदगी उन्होंने गुजारी थी तो उसका भी उनको अंदाजा नहीं होगा कि कितने दिन रहे। उनको कयामत के दिन वो जिंदगी ऐसी लगेगी गोया कि बस सिर्फ एक दिन या एक दिन का भी कुछ हिस्सा। अब हम देखते हैं कि आप देखें कि हम सबको जिंदगी मिली और जो एक एवरेज एज बताई जाती है आज दुनिया में, वो एज बताई जाती है 60 साल की। तो ये 60 साल आज दुनिया में कितने होते हैं, हम खुद देखते हैं कि हम बचपन शुरू होता है बच्चों का, बचपन के बाद फिर जवानियां आती है, फिर शादी होती है, फिर शादी के बाद बच्चे होते हैं, फिर बच्चे बड़े होते हैं धीरे धीरे, फिर बच्चों की शादियों की उम्र आ जाती है। और ये पूरा अरसा आप देखें कि कितना लंबा अरसा लगता है ना, बचपन से लेकर बुढ़ापे तक का अरसा कितना लंबा अरसा होता है। लेकिन ये पूरा लंबा अरसा इंसान को उस वक्त ऐसे महसूस होगा गोया कि बस सिर्फ एक दिन। تو دنیا میں تو 60 سال بہت زیادہ معلوم ہوتے ہیں، لیکن وہاں پر آخرت میں وہ صرف ایک دن محسوس ہوگا. کیوں ایسا محسوس ہوگا اور کیوں انسان اس وقت پھر افسوس کرے گا؟ اور ایک دن اسے کیوں محسوس ہوگا؟ کیونکہ ہم سب جانتے ہیں قیامت کے دن جو حساب کتاب کا دن ہوگا وہ 50,000 سال کے برابر ہوگا، 50,000 سال. لیکن مومن کے لیے وہ دن کوئی مشکل نہیں ہوگا. لیکن آپ دیکھیں کہ ہم وہ 50,000 سال کے دن کی فکر نہیں کرتے ہیں کہ 50,000 سال ہمیں اتنا لمبا عرصہ کھڑے رہنا پڑے گا، اور ہم یہ جو 60 سال دنیا میں گزارتے ہیں جو کہ اس کے مقابلے میں صرف ایک دن ہے، وہ ایک دن کی ہم کو زیادہ فکر ہوتی ہے. اور یہ ایک دن کے لیے ہم کتنے کھڑاک پھیلاتے ہیں نا، کتنے ہمارے جھمیلے ہیں، کتنے ہماری فکریں ہیں. اور ساری فکریں جو صبح سے لے کر شام تک ہماری فکریں ہوتی ہیں، سب دنیا کی فکریں ہوتی ہیں، ہوتی نہیں ہوتی ہیں. جبکہ اصل فکر کس بات کی ہونی چاہیے؟ آخرت کی ہونی چاہیے. لیکن اس کے باوجود ہم سب جانتے ہیں ہمارے سامنے دنیا سے اتنے لوگ جا رہے ہیں، اور اللہ تعالیٰ نے قرآن میں قیامت کے سارے منظر ہمارے سامنے بیان فرما دیے. اس وقت لوگوں کی جو گفتگو ہوگی اس کو بھی بیان کر دیا کہ وہ لوگ کیسے اندازے لگائیں گے، کیا ان کے دل میں کیا وہ سوچ رہے ہوں گے، کیا وہ اس وقت افسوس کر رہے ہوں گے، کیسا وہ حسرت کا وقت ہوگا. آج ہمارے سامنے یہ سب موجود ہے الحمدللہ. تو آپ دیکھیں کہ جو لوگ قرآن نہیں پڑھتے، اگر وہ لوگ ان ساری چیزوں سے دور ہیں تو ایک الگ بات ہے، لیکن ہم سب لوگ جو بھی قرآن پڑھنے پڑھانے والے ہیں، جو کچھ نہ کچھ طریقے سے دین سے جڑے ہوئے ہیں، یا جو مسلمان ہیں، جو آخرت پر یقین رکھتے ہیں، جنہوں نے جو کلمہ گو ہیں، جن کو معلوم ہے کہ دنیا میں ہم ہمیشہ کے لیے نہیں آئے بلکہ ہم کو اٹھا کر دوبارہ کھڑا کیا جائے گا مرنے کے بعد، تو ان کی زندگی میں اور عام لوگوں کی زندگی میں فرق ہونا چاہیے نہیں ہونا چاہیے؟ آج ایک غیر مسلم بھی وہی بھاگ دوڑ میں لگا ہے، اس کے لیے بھی بس دنیا دنیا دنیا، روٹی کپڑا مکان. اور جو مسلمان ہے وہ بھی اسی فکر میں اور اسی توگہ دو میں لگا ہے کہ روٹی کپڑا اور مکان. کیا ہماری فکریں اس سے اوپر ہٹ کر نہیں ہو سکتی؟ کیا ہماری سوچ اس سے اعلیٰ اور اونچی نہیں ہو سکتی؟ ہم آپ دیکھیں کہ دنیا دنیا کے پیچھے پڑے رہیں گے تو دنیا تو جتنی ملنی ہے ملے گی ہی، اور دنیا سے ایک دن خاتمہ ہو ہی جائے گا ہمارا، چلے جائیں گے. لیکن اصل جو فکر ہمیں کرنی ہے آخرت کی فکر کرنی ہے. اگر ہم آخرت کی فکر نہیں کرتے ہیں تو نقصان کس کا ہے؟ اگر آج ہم دنیا میں بزی ہو جاتے ہیں، آپ دیکھتے ہوں کہ لوگ کہتے ہیں کہ اچھا ہم بہت بزی ہیں، یہ جملہ آپ نے بہت سنا ہوگا، بس وقت ہی نہیں مل رہا ہے، ہم بہت مصروف ہیں، اچھا یہ سیکھنا تھا وہ سیکھنا تھا، یہ حفظ کرنا تھا وہ حفظ کرنا تھا. آپ دیکھیں کہ ہمارے سامنے لوگوں کی زندگیاں گزر جاتی ہیں لیکن ان کو 10 سورے تک یاد نہیں ہوتے. ہوتے ہیں 10 سورے بھی یاد. ہمارے پر زیادہ تر لوگوں کو، ہماری جو بوڑھی بڑی خواتین ہوتی ہیں، 3 یا 4 سورے یاد ہوتے ہیں. دین کی کوئی معلومات نہیں ہے، کوئی صحیح فکر، عمل، علم کچھ بھی نہیں ہے، اور دنیا سے رخصت ہو گئے. کیا لے کر گئے اپنے ساتھ، آپ بتائیں؟ اور پوری فکر ان کی، جو پورا انوالومنٹ ہوتا ہے دنیا میں ہوتا ہے. کئی خواتین کو ایسے دیکھا ہے بڑھاپے میں اپنے جو ان کے ہوتے ہیں نا، جو بیٹوں کے بچے ہوتے ہیں، اپنے پوتا پاتی نواسا نواسی، ان کی فکر میں گھلے جاتے ہیں، ان کی فکر میں ان کو سنبھالنے کے لیے نماز نہیں پڑھتے کیونکہ وہ چھوٹے بچے ان کے کپڑے خراب کر دیتے ہیں. تو اصحاب کہف کے بارے میں بھی ہم نے پڑھا تھا کہ وہ لوگوں نے کہا تھا کہ بس ہم تھوڑے دن رہے، کچھ دیر سوئے ہوں گے. اور یہ جملہ قرآن میں کئی دفعہ ہے. جب ان لوگوں سے پوچھا جائے گا کہ تم کتنی مدت رہے تو وہ جواب دیں گے کہ بس چند دن، یا ایک دن، یا ایک دن سے بھی کم حصہ. اور آپ دیکھیں کہ دنیا میں 60 سال رہے، 60 سال، آج 60 سال کتنے ہوتے ہیں؟ اور ان 60 سالوں میں، 70 سالوں میں اگر ہم نے اللہ تعالیٰ کی عبادت نہیں کی، اللہ تعالیٰ کا حق ادا نہیں کیا، اپنی آخرت کی فکر نہیں کی، تو آپ بتائیں کہ 60 سال بھی پھر بیکار گئے نہیں گئے، ضائع گئے نہیں گئے؟ تو اس دنیا کی زندگی کو تو ایک دن کی زندگی کہا گیا ہے. تو ایک دن کی زندگی میں اگر تکلیفیں اٹھانا ہے، مشکلات کا سامنا کرنا ہے، یا اپنی خواہشات کو روکنا ہے، تو کیا یہ نقصان کا سودا ہو سکتا ہے بھلا؟ نہیں نا، فائدے کا سودا ہے کہ 50,000 سال کے سامنے اگر آپ ایک دن لے کر آئیں تو 50,000 سال کی تکلیف زیادہ بہتر ہے یا ایک دن کی تکلیف زیادہ بہتر ہے؟ آپ بتائیں. ایک دن کی تکلیف گوارا ہو سکتی ہے نا، انسان ایک دن گزار ہی لیتا ہے، اچھا بس ایک دن کی تو بات ہے، چلو تکلیف گوارا کر لو، باقی تو پھر آرام ہی آرام ہوگا، ہے نا؟ تو وہ 50,000 سال کی تکلیف سے بچنے کے لیے آج کی ایک دن کی تکلیف ہم گوارا کریں. اور تکلیف بھلا کیا ہے؟ آپ دیکھیں کچھ بھی تکلیف نہیں ہے، صرف خواہشات کو روکنا ہے، خواہشات کے پیچھے نہیں چلنا ہے، اور اللہ تعالیٰ کے دیے گئے جو فرائض ہیں، جو احکامات ہیں، ان کی پابندی کرنا ہے بس، اور کچھ نہیں کرنا ہے. اور اسی میں بہت زیادہ لطف ہے، اسی میں بہت زیادہ مزہ ہے. اللہ تعالیٰ کو ناراض کر کے انسان خود بھی خوش نہیں رہ سکتا، اور نہ ہی آخرت اس کی کامیاب ہو سکتی ہے. تو لہٰذا ضرورت کس بات کی کہ ہم پہلے دین کو سمجھیں، ہم فکر کریں کہ اصل ہم کو جانا کہاں ہے، ہمیں رہنا کہاں ہے. जो ज्यादा रहने वाली जगह है, जो ज्यादा हमें जहां रहना है तो उसकी हमें फिक्र करनी चाहिए, उस जगह को खूबसूरत बनाने की फिक्र करनी चाहिए। तो उस वक्त की सख्ती से कौन लोग महफूज रहेंगे? अगर हम चाहते हैं कि उस वक्त हमारी आंखें पथराई भी ना हो, उस वक्त हमें ये तकलीफों का सामना ना करना पड़े आखिरत के दिन, वो 50,000 साल हमें तपती हुई धूप में या सूरज की तपती हुई शुआओं में हमें रहना ना पड़े, बल्कि अल्लाह ताला की हमको अर्श के साए में जगह मिले, तो हमें क्या करना पड़ेगा? चंद आमल है जो आखिरत की सख्ती से बचाएंगे, जो स्पेशली अल्लाह के रसूल ने हमको बताए हैं। तो उस वक्त की सख्ती से वो लोग महफूज रहेंगे, वो 7 लोग जो बहुत मशहूर हदीस है, जिनको अल्लाह ताला अपने साए में रखेगा, उनको कोई तकलीफ नहीं होगी। और वो 7 लोग कौन होंगे? आदिल खलीफा, यानी अदल करने वाला खलीफा, नौजवान आबिद जिसकी पूरी जवानी इबादत में गुजरी, यानी नौजवान रहते हुए भी वो इधर उधर नहीं बहका, न भटका, बल्कि इबादत करता रहा। और इबादत का मतलब ये नहीं कि वो सिर्फ मस्जिद के लिए मखसूस हो गए, हमने बहुत गलत मतलब लिया इबादत का। इबादत का मतलब यह है कि नौजवानी में भी वो गुनाहों से बचते हुए नमाजों की पाबंदी करता था, कुरान की तिलावत में उसका दिल लगा रहता था, ये सारी चीजें हैं जो बेसिक रिक्वायरमेंट है समझे, उसको आबिद कहा गया। और जिसका दिल मस्जिद में अटका रहे, अब आज सोच ले कि हम में से कितने लोग हैं जिनका दिल मस्जिद में अटका रहता है। अच्छा चले हम खवातीन हैं, हम सोचे कि अच्छा हम तो नमाज के लिए नहीं जाती है मस्जिद, लेकिन अगर नमाज में दिल अटका रहे तो समझे मस्जिद में दिल अटका रहे। क्योंकि एक्चुअली यहाँ पर मस्जिद में दिल अटका रहने का मतलब यही है कि अल्लाह ताला से मुलाकात का शौक, अल्लाह ताला के सामने खड़े होने का शौक। हमें कितनी अपनी नमाजों की फिक्र होती है, हम फिक्रमंद होते हैं नहीं होते अपनी नमाजों के लिए, हमें बेचैनी होती है नहीं होती कि अच्छा मैं जाऊं और जल्दी नमाज पढ़ लूं। आप देखना कि जिनको नमाज का शौक होता है ना, खुद ब खुद दिल में एहसास होता है कि जरा सी अगर नमाज डिले हो, आप देखें कोई काम हमारा सही नहीं होता है, बल्कि सारे काम उल्टे सीधे हो रहे होते हैं जब अगर हम नमाज के लिए थोड़ा सा डिले करते हैं। ज्यादा फिक्र किस बात की थी कि अच्छा हमने नमाज नहीं पढ़ी है, पहले नमाज पढ़ लें। तो जिसका दिल मस्जिद में अटका रहे, फिर वो 2 आदमी जो अल्लाह की खातिर मोहब्बत करते हों, सुभान अल्लाह, आप देखें कि जितने भी दीन का काम करने वाले हैं, जितने भी हम सब जितने लोग यहाँ बैठे हैं या जो नहीं भी बैठे हैं, जो गायबाना सुन रहे हैं, क्योंकि हजारों लोग गायबाना भी सुन रहे हैं, और जहां भी दीन का काम हो रहा है, दीन की वजह से एक दूसरे से मोहब्बत करने वाले, तो ये जो 2 लोग आपस में एक दूसरे से मोहब्बत करते हैं तो उनकी मोहब्बत सिर्फ अल्लाह ताला के लिए है, तो वो भी साए में रहेंगे। फिर छुपा कर दिया गया सदका, यानी अगर सीधे हाथ ने सदका दिया तो उसके बाएं हाथ को पता ना चले। अब देखिए सदका अगर इंसान किसी के सामने देता है तो वो भी काबिले कबूल है, लेकिन छुपा कर दिया गया सदका क्यों उसमें इतना फायदा है? क्योंकि उस सदके में सिवाय अल्लाह के और कोई, यानी अल्लाह ताला की जात के अलावा किसी का एहसास नहीं रहता कि ये सिर्फ मैं अल्लाह की खातिर दे रहा हूँ, किसी ने मुझे नहीं देखा है, इसका रिवॉर्ड मुझे अल्लाह ताला ही देने वाला है। तो छुपा कर दिया गया सदका वो भी साए में रहेगा, और तन्हाई में अल्लाह को याद करके आंसू बहाना। और आप देखिए कि तन्हाई कब मैसर आ सकती है इंसान को? रात के वक्त, जाहिर सी बात है तहज्जुद में, या ऐसे वक्त में जब कोई हमें देख ना रहा हो, तो उस वक्त जो आंख से आंसू बहाएंगे अल्लाह ताला के डर की वजह से, खौफ की वजह से। क्यों? क्योंकि उन्हें इनाम की तवक्को भी अल्लाह ताला से है और सजा की तवक्को भी, क्योंकि सजा देने वाला भी अल्लाह ताला है और सजा से बचाने वाला भी अल्लाह सुभान ताला है। तो उस डर और खौफ, उस उम्मीद और खौफ के बीच की जो कैफियत होती है, उस वजह से जो आंसू बहेगा वो भी लोग अल्लाह ताला के साए में होंगे। और फिर किसी नौजवान को किसी खूबसूरत औरत ने दावत गुनाह दी हो और वो कहे कि अल्लाह से डर, यानी वो खुद भी अल्लाह से डरता है और उसकी तरफ तवज्जो नहीं देता, तो वो शख्स भी, वो नौजवान भी उस वक्त अल्लाह ताला के अर्श के साए में होगा, सुभान अल्लाह। तो ये 7 चीजें तो हम इसको याद कर लें कि ये 7 काम तो हमको करने ही है। और आदिल खलीफा, आप देखें कि हम अदल करने वाले बन सकते हैं, क्योंकि हर शख्स अपने घर वालों का एक तरह से देखा जाए तो खलीफा है, उनके ऊपर राय है, तो हम अदल करने वाले बने। इबादत, ये ना सोचे कि हमारे यहाँ पर एक कॉन्सेप्ट, खुसूसन इंडिया पाकिस्तान में कॉन्सेप्ट ये बना दिया गया है कि इबादत सिर्फ बुढ़ापे में करने वाले काम है, बुढ़ापे में करने वाली चीज है, तो ऐसा नहीं है। इबादत तो आप देखें कि जब से इंसान बलोगत की उम्र को पहुंचता है, जब से अगर वो नमाजों की पाबंदी करता है, तिलावत कुरान करता है, रोजे रखता है, तो समझे वो आबिद ही तो है, क्योंकि यही तो रिक्वायरमेंट है, जो बेसिक रिक्वायरमेंट है वो यही है। तो नौजवान आबिद मतलब जो बचपन से बलोगत की उम्र से जो फराइज की पाबंदी कर रहा हो वो, क्योंकि हमारे यहाँ पर एक सोच बना ली गई ना कि अच्छा सारे नेक काम बुढ़ापे में करेंगे, तहज्जुद बुढ़ापे में पढ़ेंगे, कुरान की तिलावत बुढ़ापे में करेंगे, अभी कहते कि नौजवानी की उम्र है, खूब एंजॉय करो। हम तसव्वुर ही नहीं कर सकते कि अच्छा कोई नौजवान लड़का अगर वो तहज्जुद पढ़े तो अच्छा ये कैसे हो सकता है, पॉसिबल ही नहीं है कहते हैं। तो ये सारी चीजों, सारे जो काम है इसको हम याद रख लें ताकि हम उस वक्त अर्श के साए में जगह पा सके, ताकि उस वक्त हमारी आंखें पत्थराए ना। फिर एक और हमें जो अहदीस से कुछ और बातें हमको मिलती हैं, जिसमें आता है कि अल्लाह की खातिर मोहब्बत करने वाले, अल्लाह ताला हदीस कुदसी है कि अल्लाह ताला फरमाते कि मेरे जलाल की कसम, कौन कहाँ हैं वो लोग जो मेरे खातिर एक दूसरे से मिलते थे और मेरी खातिर एक दूसरे को खिलाते पिलाते थे। तो ये लोग होंगे जो उस वक्त अमन व अमान में होंगे, चैन व सुकून में होंगे। बल्कि बाज़ रिवायत में आता है कि वो अल्लाह ताला उनको स्पेशली उस वक्त की सख्ती से महफूज रखेगा, उनको कोई तकलीफ नहीं होगी, जबकि सारे लोगों को तकलीफ होगी उनको कोई तकलीफ नहीं होगी। फिर एक और हमको जो जिक्र मिलता है कि कर्जदार को मोहलत देने वाला। एक हदीस में आता है कि एक शख्स था जिसने बहुत सारी नेकियां तो नहीं की थी, और उसका एक गुलाम था, और वो शख्स बिजनेस करता था, तो वो अपने गुलाम को लोगों के पास भेजता था पैसे लाने के लिए, कलेक्ट करने के लिए। तो अपने गुलाम से कहता था, ये सही हदीस है, उसका मफहूम मैं आप लोगों के सामने रख रही हूँ। तो वो अपने गुलाम से कहते थे कि जो तंगदस्त होगा तो उसको मोहलत देना, और जो मालदार होगा तो उसके साथ नरमी करना। तो जब कयामत के दिन अल्लाह ताला उससे पूछेगा कि ऐ शख्स, मैंने तुझे इतना माल और दौलत दिया था, तूने क्या किया? वो कहेंगे कि अल्लाह ताला, मैंने बहुत सारी नेकियां तो नहीं की है, लेकिन मैं ऐसा करता था कि जो तंगदस्त था उसको मोहलत दिया करता था, और जो मालदार था उसके साथ नरमी बरतता था। तो अल्लाह ताला फरमाएगा कि जाओ, तुम्हें माफ कर दिया गया और उसे बख्श दिया जाएगा। तो आप देखें कि कितनी बड़ी नेकी है ये कि आज दुनिया में हमने किसी को कर्जा दिया और उसको हम मोहलत देते हैं। तो ये अगर हम कर सकते हो तो जरूर करें। क्यों? क्योंकि ये चीज कयामत के दिन हमारे लिए निजात का बायस होगी। फिर इसी तरह से किसी मुसलमान के काम आना, और ये भी बहुत बड़ी नेकी है। हदीस में आता है कि जो आज किसी मुसलमान की तकलीफ को दूर करता है, परेशानी को दूर करता है, तो अल्लाह ताला कयामत के दिन उसकी एक तकलीफ और परेशानी को दूर फरमाएगा। तो आज अगर कोई किसी मुसलमान के काम आता है तो कयामत के दिन अल्लाह ताला उसकी मदद फरमाएगा और उसे उस मुश्किल वक्त में निजात देगा। फिर इसी तरह से तिलावत कुरान, और तिलावत कुरान के बारे में तो हमको इतनी अहादीस मिलती है, इतनी अहादीस मिलती है। सबसे पहले तो आप देखें ज़हरा वैन, ये दो बादलों की तरह आएगी और अल्लाह ताला से झगड़ा करेगी, हुज्जत करेगी कि ए अल्लाह, ये जो है मुझे मेरी तिलावत करता था, यानी सूरह बकरा और सूरह आल इमरान। वो तो हमको हदीस मालूम है, ज़हरा वैन के नाम से हमें मिलती है। और जो शख्स तिलावत कुरान करता था तो ये तिलावत कुरान की वजह से उस वक्त उसको जो आखिरत में तकलीफ होगी, जो दिन कयामत का दिन 50,000 साल के बराबर होगा, उस वक्त की तंगी और तकलीफ से वो महफूज रहेगा, उससे उसे निजात मिलेगी। क्यों? क्योंकि वो दुनिया में अल्लाह ताला की किताब की तिलावत किया करता था। तो अगर हम चाहते हैं कि उस दिन कयामत के दिन की सख्ती से हम बचें और उस वक्त की तकलीफ से हमको हिफाजत हो, तो फिर उसके लिए हमें क्या करना पड़ेगा? कुरान की कसरत से तिलावत। आप देखिए कि बाज़ वक़्त क्या कॉन्सेप्ट बना लिया गया आज के दौर में कि अच्छा सिर्फ तर्जुमा पढ़ लो, तिलावत की ज़रूरत नहीं है। तो आप देखिए कि तर्जुमा इसलिए पढ़ा जा रहा है कि वो तिलावत हमारी समझ में आए ना। असल तो हम देखते हैं कि जो असल कलाम है अल्लाह ताला का, वो तो अरबी ज़बान में है। तो जो तिलावत की खूबी है, जो तिलावत का अजर है, तो वो तो अरबी में तिलावत से ही मिलेगा, तर्जुमा पढ़ने से नहीं मिलेगा। तो अगर हम चाहते हैं कि हम उस दिन कयामत के दिन की सख्ती से महफूज रहें, तो जो कसरत से तिलावत करेगा ये कुरान उसके लिए सिफारिशी बनकर आएगा। कुरान उसके लिए सिफारिश करेगा कि ए अल्लाह ताला, इसे जहन्नम के अजाब से महफूज रख, ए अल्लाह ताला, इसे कब्र के अजाब से बचाए रख, क्योंकि ये मेरी तिलावत किया करता था। वो हमारे हक में गवाही देगा कुरान। तो कुरान उस वक्त हमारी सिफारिश करेगा और हमें हर किस्म की तकलीफ से महफूज रखेगा। फिर हम देखते हैं कि हम ये सारी चीजें करने के बजाय हम किन चीजों पर ध्यान देते हैं। जैसे कि अभी हमने पढ़ा कि उस वक्त इंसान अफसोस करेगा जो कयामत का दिन होगा, और उस वक्त वो पछताएगा कि काश मैं जब दुनिया में था तो उसकी ख्वाहिश होगी। कुरान की अक्सर आयत हमें मिलती है कि उस वक्त इंसान ख्वाहिश करेगा कि मुझे एक दिन के लिए दुनिया में भेज दिया जाए, बस एक दिन के लिए मैं दुनिया में जाऊं और वहां पर नेक काम करूं। यह हदीकुमुल्लाह व यस्लिह बालकुम, जज़ाकल्लाहु खैरन। तो दुनिया में उस वक्त इंसान जो है ख्वाहिश करेगा, वो चाहेगा उस वक्त आखिरत में ख्वाहिश करेगा कि मैं दुनिया में जाऊं और एक दिन की मुझे मोहलत मिले और मैं उस एक दिन में अल्लाह ताला को राजी करने की कोशिश करूं। और आज आप देखें कि आज हमको कितने दिन मिले हुए हैं यहां पर। अगर हम एवरेज जो हम उम्र होती है इंसान की 60 साल उसको ले लें, और चले 20 साल का अरसा हमारा ऐसे ही लापरवाही में गुजरा, तो बाकी के जो 40 साल हैं हमारे, वो 40 साल हम किन कामों में लगाते हैं? आज हम सबका मेजॉरिटी का क्या हाल है? हम ज्यादा किस में इन्वॉल्व हैं? अभी जैसे रमजान आ रहा था, रमजान से आने से पहले बहुत सारे लोगों ने आपसे पूछा होगा, या आपने भी लोगों से पूछा होगा, अच्छा रमजान की तैयारी शुरू है, और लोग आपसे भी पूछेंगे कि अच्छा आपने रमजान की क्या क्या तैयारी की। तो अक्सर लोगों के जहन में क्या बात थी रमजान की तैयारी की, बताइए क्या कॉन्सेप्ट है उनके यहाँ पर, कि रमजान की तैयारी का क्या मतलब है? तिलावत कुरान का टारगेट बनाना, तहज्जुद का टारगेट बनाना, या तकवा का? जी, घरों की अक्सरियत कही कि घरों की सफाई, खाना पीना, कबाब बनाकर रखे नहीं रखे, समोसे बनाकर रखे नहीं रखे, घर की सफाई हुई है नहीं हुई है। और आपने देखा होगा कि रमजान से एक दो दिन पहले बाजारों में कितना रश था। इन्हें कुछ लोगों का तो कॉन्सेप्ट ये है कि रमजान आने से पहले घर की पूरी सेटिंग चेंज करना, नए पर्दे, नए सोफे, नए कारपेट्स, नया फर्नीचर, सब चीज बदल देते हैं घर की रमजान के दिनों में। तो रमजान इसलिए आता है, आप बताएं, रमजान तो तकवा के हुसूल के लिए आया है। तो आज अक्सरियत का यह हाल है कि जो दुनिया की जिंदगी उनको मिली है वो सिर्फ घर सेटिंग और घर की डेकोरेशन में वो वक्त लगाते हैं। जो तैयारी करते भी हैं रमजान आने से पहले या वैसे भी पूरे साल भर, उनकी सारी तैयारी सिर्फ दुनिया, दुनिया और दुनिया के लिए होती है। खाना पीना और दुनिया, लहु और लैब, बस इसी पर वो घिरे हुए हैं और इसी के चक्कर में पड़े हुए हैं। इंसान दुनिया के कामों में लगा रहता है, घर की तजीन और आराइश में, घर को सजाना संवारना, यहाँ तक कि वो सबसे करीबी उसका साथी यानी मौत उसे आधा बोझती है और उसे एहसास तक नहीं होता। हदीस में आता है ना कि इंसान दुनिया की तरफ दौड़ता रहता है तो फिर सबसे पहली चीज जो उसे मिलने वाली है उसकी मौत उसे आधा बोझती है और उसको एहसास तक नहीं होता। हम में से किसी को पता है कि किस वक्त हमारी मौत आएगी? हमारी मौत का तो कोई वक्त लिखा हुआ नहीं है ना। तो अब बताइए तैयारी फिर किसकी होनी चाहिए? घरों की सेटिंग की, घरों की चीजें बदलने की। रमजान से कुछ लोगों ने तकवा हासिल किया और कुछ लोगों ने तकवा हासिल करना चाहा, और उसी के हम देखते कि उसी के साथ साथ कुछ दूसरे लोग भी थे जिन लोगों ने उस रमजान से सिवाय खाने पीने के और भूख प्यास के कुछ हासिल नहीं किया, बस सिर्फ वो घरों की आराइश में लगे रहे, घरों की सफाई में लगे रहे। कुछ लोगों को घरों की सफाई का क्रेज होता है और उसके चक्कर में वो अपने सारी इबादत भी छोड़ देते हैं। अपनी पूरी जिंदगी वो घर की तजीन और आराइश और अपने घर को सजाने संवारने में लगा देते हैं। आप बताइए अपने दुनिया के घर को हम कितना भी खूबसूरत बना लें, जाना हमें पहले कौन से घर में है? सबसे पहली जो हमारी मंजिल है आखिरत की वो कौन सी है? कितना भी खूबसूरत हमारा घर हो, जाएंगे कहाँ हम? कब्र में ना। तो क्या कभी हमने अपनी कब्र को खूबसूरत बनाने का सोचा है? हमारे आखिरत के बेडरूम्स कितने खूबसूरत होंगे, हमारे आखिरत के ड्राइंग रूम हमने कितना सजा कर रखा है उसको, और ये जो सारे हमारे आखिरत के बेडरूम्स ड्राइंग रूम्स जो होंगे वो किस चीज से सजेंगे संवरेंगे? आज हम दुनिया में क्या करें जिसकी वजह से वो हमारे आखिरत के घर को हम सजा सके? क्या करना होगा? हमारे नेक आमाल से। तो जो बात हमें अहादीस से पता चलती है कि जो लोग जहन्नम से बचा लिए जाएंगे वो लोग क्या अमल करते होंगे, और पीछे हमने जो नमाज को जाया करने वाली बात पढ़ी, तो आप देखिए कुरान में हमें मिलता है कि जब उनसे पूछा जाएगा कि तुम्हें किस चीज ने जहन्नम में डाला, तो वो कहेंगे कि लम नकु मिनल मुसल्लीन, कि हम नमाज पढ़ने वाले ना थे और हम मिस्कीन को खाना नहीं खिलाते थे। तो इससे पता चलता है कि ये मिस्कीन को खाना ना खिलाना और नमाज ना पढ़ना ये चीज जहन्नम में ले जाती है। और अगर हम चाहते हैं कि हमारे आखिरत के घर खूबसूरत हों तो उसके लिए सबसे पहले तो दिल से ईमान की गवाही देना। दूसरी बात हमें पता चलती है कि हुब्बे इलाही और हुब्बे रसूल। एक हदीस से हमको पता चलता है कि सहाबा ने पूछा कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम कयामत के दिन कौन किसके साथ होगा, यानी किसको किसका साथ नसीब होगा? दुनिया में तो हम आपको देख लेते हैं लेकिन कयामत के दिन हम आपसे कैसे मिल सकेंगे, क्योंकि आप तो रसूल हैं तो आप तो बहुत बुलंद दर्जात पर होंगे। तो आपने फरमाया कि अलमरउ मा मन अहब्बा, कि इंसान उसी के साथ होगा जिससे उसे मोहब्बत होगी। तो कहा जाता है कि सारे लोग इतना खुश हो गए, सहाबा कराम बहुत ज्यादा, क्योंकि उनको किससे मोहब्बत थी? अल्लाह के रसूल से मोहब्बत थी। तो हम भी देखें कि हमारी मोहब्बत किससे है। फिर एक और हदीस से पता चलता है कि एक सहाबी ने अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम से पूछा कि कयामत कब आएगी, तो फरमाया, यानी अल्लाह के रसूल ने पूछा कि तुमने उसके लिए क्या तैयारी कर रखी है, यानी आपने दोबारा उससे सवाल किया, सवाल पर सवाल कर दिया। तो वो सहाबी ने जवाब दिया कि कुछ खास तैयारी तो नहीं की, मगर इतनी बात है कि मैं अल्लाह और उसके रसूल से बहुत मोहब्बत करता हूँ। तो आपने फरमाया कि आप उसी के साथ होंगे जिससे आप मोहब्बत करते हैं। तो अनस बिन मालिक रदी अल्लाह कहते हैं कि जब अल्लाह के रसूल ने ये बात फरमाई تو سارے صحابہ کرام اتنا خوش ہوئے کہ اس سے پہلے کبھی نہیں ہوئے ہوں گے. پھر وہ مزید کہتے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم تو پھر نبی اکرم صلی اللہ علیہ وسلم سے ابو بکر اور عمر رضی اللہ عنہ سے بھی صحابی نے کہا کہ میں محبت کرتا ہوں. تو پھر انہوں نے کہا کہ مجھے امید ہے کہ تم انہی کے ساتھ ہوں گے جن سے محبت کرتے ہو. یعنی ان کی وہ صحابی کی محبت کس کے لیے تھی؟ اللہ کے رسول سے، ابو بکر سے اور عمر رضی اللہ عنہ سے. پھر دوسری چیز ہے صدقہ. صدقہ کرنا ہم سب جانتے ہیں بہت بڑی نیکی ہے، اور یہ آدمی کی جو دل کی صفائی کرتا ہے، دراصل صدقہ اور روحانی پاکیزگی کی علامت ہے کہ انسان کی اگر روح کو پاکیزہ کرنا ہے اس کو، تو اس کے لیے اس کو صدقہ کرنا چاہیے. حدیث میں آتا ہے، اور یہ صحیح مسلم کی حدیث ہے، کہ تم میں سے جو آدمی کھجور کے ایک ٹکڑے کے ساتھ ہی نار جہنم سے بچ سکتا ہے وہ ضرور ایسا کرے. یعنی انسان صدقہ ضرور دے تاکہ وہ جہنم کی آگ سے بچ جائے. پھر اسی طرح سے ایک اور بات پتہ چلتی ہے، نفلی روزے. نفل روزہ یہ بھی ایک بہت بڑی عبادت ہے، اور روزے داروں کو اللہ تعالیٰ جہنم سے محفوظ رکھے گا. حدیث میں آتا ہے، روزے نار جہنم کے آگے اسی طرح ڈھال ہیں جس طرح لڑائی میں تم میں سے ایک کی ڈھال ہوتی ہے. یہ مسند احمد کی روایت ہے. پھر اسی طرح سے ایک اور حدیث سے پتہ چلتا ہے، جو ابن ماجہ کی ہے اور صحیح بخاری میں بھی اس کو روایت کیا گیا ہے، کہ نفلی روزے کی فضیلت اور اہمیت بہت زیادہ بتائی گئی ہے. اللہ کے رسول نے فرمایا، جو آدمی ایک دن فی سبیل اللہ روزہ رکھتا ہے، اللہ تعالیٰ اس روزے کے بدلے میں اس کا چہرہ نار جہنم سے 70 برس دور کر دیتا ہے. سبحان اللہ. اور فی سبیل اللہ کا ذکر آیا ہے، ہو سکتا ہے فی سبیل اللہ سے مراد اللہ تعالیٰ کے راستے میں جہاد ہو، یا اللہ تعالیٰ کے راستے میں کام، کوئی بھی کام کرتے ہوئے روزہ رکھے انسان، تو اس کی وجہ سے اللہ تعالیٰ 70 برس کی دوری سے جہنم سے اسے دور فرما دیتا ہے. سبحان اللہ. پھر باجماعت نماز کی پابندی. نماز باجماعت کی پابندی یہ بھی ایمان کی علامت ہے، اور جہنم سے دوری کا ذریعہ بنے گی. جیسے کہ جامع ترمذی کی ایک حدیث ہے، جس میں آتا ہے کہ جو شخص 40 دن تک نماز باجماعت اس طرح پڑھتا ہے کہ تکبیر اولا اس کی مس نہیں ہوتی ہے، تو اس کے لیے 2 آزادیاں لکھ دی جاتی ہیں، ایک نار جہنم سے آزادی اور دوسرا نفاق سے آزادی. سبحان اللہ. اور ہم سب جانتے ہیں کہ جو ابھی ہم نے حدیث پیچھے بھی پڑھی، اور پھر جو قرآن کی آیت بھی ہے، کہ لم نکو من المسلین، جو لوگ جہنم میں جائیں گے وہ کہیں گے ہم نماز پڑھنے والوں میں سے نہیں تھے. اور پیچھے نماز کے بارے میں ہم نے کیا پڑھا، کہ نماز کیا ہے؟ برہان ہے، نور ہے قیامت کے دن، جو انسان کو پورے صراط سے گزرنے میں آسانی فراہم کرے گی. پھر اور کیا چیز ہو سکتی ہے جو ہم کو جہنم سے بچا سکتی ہے، جہنم کی آگ سے بچا سکتی ہے؟ ایک حدیث ہمیں ملتی ہے، طبرانی کی حدیث ہے، حسن بن علی رضی اللہ عنہ کہتے ہیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا کہ قیامت کے روز لوگ ننگے پاؤں اور ننگے بدن اکٹھے کیے جائیں گے. ایک عورت نے عرض کیا، یا رسول اللہ صلی اللہ علیہ وسلم، ہم ایک دوسرے کو کیسے دیکھیں گے؟ آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ آنکھیں خوف سے پتھرائی ہوئی ہوں گی، یعنی کسی کو دیکھنے کا ہوش نہیں رہے گا. اس خاتون نے اپنی نگاہیں آسمان کی طرف اٹھائیں اور عرض کیا، یا رسول اللہ، اللہ تعالیٰ سے دعا فرمائے کہ اللہ تعالیٰ اس وقت میرا پردہ رکھے. تو اللہ کے رسول نے اس خاتون کے لیے دعا فرمائی کہ اللہ تعالیٰ اس کا پردہ رکھنا. تو اس سے پتہ چلتا ہے کہ اگر ہم دعا کرتے ہیں اور نیک لوگوں سے دعا کرواتے ہیں، تو یہ چیز بھی، یعنی ایک تو ہم کو کثرت سے وہ دعا کرنی چاہیے کہ ربنا آتینا فی الدنیا حسنا وفی الآخرۃ حسنا وقنا عذاب النار، اور دوسرا ویسے پھر ہمیں کام بھی کرنے چاہیے، ہم کو فکر بھی ہونی چاہیے. آپ دیکھیں کہ اس خاتون نے کیوں دعا کروائی اللہ کے رسول سے، کیونکہ ان کو فکر تھی آخرت کی، وہ نہیں چاہتی تھی کہ وہ وہاں پر بے پردہ ہوں یا پھر وہاں پر ان کے گناہ کے بارے میں سب کو پتہ چلے. تو اگر ہم دنیا میں اللہ تعالیٰ سے دعا کرتے رہیں گے، تو اللہ تعالیٰ ضرور ہماری دعا قبول فرمائے گا. پھر ہے نماز فجر اور نماز عصر کی پابندی، کیونکہ تمام نمازوں میں یہ دو نمازیں بہت اہم ہیں، کیونکہ منافقین پر یہ نمازیں بہت بھاری ہوا کرتی تھی، اور بعض روایت سے عشاء کی نماز کا بھی پتہ چلتا ہے. تو جس آدمی نے طلوع آفتاب اور غروب آفتاب سے پہلے نماز پڑھی، وہ نار جہنم میں ہرگز نہیں جائے گا. یہ حدیث ہے، صحیح مسلم کی حدیث ہے، کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جس نے طلوع آفتاب اور غروب آفتاب سے پہلے نماز پڑھی. تو طلوع آفتاب سے پہلے کون سی نماز ہوتی ہے؟ فجر کی. اور غروب آفتاب سے پہلے کون سی نماز ہوتی ہے؟ عصر کی. تو اس لیے یہ دو نمازوں کے بارے میں کہا گیا کہ جو دو نمازوں کی پابندی کرے گا وہ جہنم سے محفوظ رہے گا. تو اب اس کا مطلب ہے کہ صرف یہ دو نمازیں پڑھنی چاہیے، باقی کے 3 نہیں پڑھیں گے؟ یہ مطلب ہوا اس حدیث کا؟ نہیں نا. جی، اس کا مطلب ہے کہ تمام نمازوں کی، لیکن یہ دو نمازوں کی خاص اہمیت ہے، اس کی خاص طور سے پابندی کرنی چاہیے، کیونکہ اس وقت انسان نیند میں ہوتا ہے या फिर वो सो रहा होता है, तो इस वजह से उसको उसका एहसास नहीं होता। फिर एक और हदीस में आता है बाजमात नमाज की पाबंदी के लिए, जैसे कि पीछे भी हमने पढ़ा कि जो लोग अंधेरों में मस्जिदों की तरफ चलकर जाते हों, तो उनका ये अंधेरों में मस्जिदों की तरफ चलकर जाना कयामत के दिन पुले सिरात पर उनके लिए नूर होगा। ये भी हदीस का मफहूम है। इससे पता चलता है कि अंधेरों में नमाजें कौन सी होती हैं, एक तो फजर की नमाज होती है, एक मगरिब और एक ईशा होती है। तो इन अंधेरों की नमाजों में, या अगर हम फजर और ईशा भी उसको ले लें, तो मस्जिदों की तरफ पैदल चलकर जाना, ये चीज उनका मस्जिद की तरफ जाना दरअसल उनकी नमाज की पाबंदी की निशानी है। तो ये चीज उनको कयामत के दिन पुल सिरात पर से गुजरने में मदद देगी और वो आसानी के साथ पुल सिरात से गुजर जाएंगे, क्योंकि ये नमाजें उनके लिए नूर का बायस होंगी उस दिन। फिर सुबह शाम के अस्कार है, जैसे कि हदीस में आता है कि जिसने सुबह और शाम में ये दुआ पढ़ी तो वो भी जहन्नम से महफूज रहेगा। अल्लाह ताला ने उसके बदन का चौथा ही हिस्सा नारे जहन्नम से आजाद कर दिया। जिसने ये दुआ दो मरतबा पढ़ी, अल्लाह ताला ने उसके बदन का निसफ हिस्सा नारे जहन्नम से आजाद कर दिया। और जिसने तीन मरतबा ये अल्फाज कहे, अल्लाह ताला ने उसके बदन का तीन चौथाई हिस्सा नारे जहन्नम से आजाद कर दिया। और जिसने ये दुआ चार मरतबा पढ़ी, अल्लाह ताला ने उसे सरतापा नारे जहन्नम से आजाद कर दिया। इस सुनन अबी दाऊद की हदीस है और ये हम रोजाना पढ़ते होंगे। अल्लाहुम्मा इन्नी अस्बहतु उशहिदुका व उशहिदु हमलत अर्शिका व मलाइकतक व जमीअ खल्क़िका अन्नका अंतल्लाहु ला इलाहा इल्ला अंता व अन्ना मुहम्मदन अब्दुका व रसूलक। तो ये वाली दुआ जो सुबह शाम के अस्कार में हिस्नुल मुस्लिम में मौजूद है ये दुआ, तो जिसने ये दुआ चार मरतबा पढ़ी, हम सब जानते हैं कि चार मरतबा पढ़ने का उसमें कहा गया है, तो जिसने चार मरतबा पढ़ी उसको पूरी तरह से जहन्नम से आजादी मिल जाएगी। और क्यों ये दुआ की इतनी फजीलत है, आप उसका तर्जुमा आप देखें सुभान अल्लाह, कि ए अल्लाह मैंने इस तरह सुबह की कि मैं तुझे गवाह बनाता हूँ और तेरे अर्श को उठाने वाले फरिश्तों को और तमाम फरिश्तों को और तेरी तमाम मखलूक को गवाह बनाता हूँ इस पर कि तू ही अल्लाह है, तेरे सिवा कोई इला नहीं और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम तेरे बंदे और तेरे रसूल हैं। तो आप देखिए कि जो शख्स अल्लाह ताला की वहदानियत को माने, उसको जाने, तो फिर वो कोई गुनाह कैसे कर सकता है। उसको मालूम है कि मुझे अल्लाह ताला के आगे जाकर ही गवाही देनी है। फिर जो अल्लाह ताला से दुआ करेगा, अल्लाह ताला उसे भी जहन्नम से निजात देगा। जो जहन्नम से पनाह मांगते हैं, अल्लाह ताला से जहन्नम से निजात अता करेगा। तो ये तमाम आमाल दरअसल जहन्नम से बचाने वाले हैं। तो फिर फिक्र किस बात की करनी चाहिए, आप देखिए कि जो भी हमारे दिन रात गुजरते हैं, जो आज हमको दिन रात बाज़ वक़्त आपने देखा होगा ना, बहुत सारे लोग कहते हैं अपनी हॉबीज बताने के लिए, कहते हैं कि अच्छा आपकी हॉबीज क्या हैं। तो आपने सुना होगा ना कि कुछ लोगों की हॉबीज क्या होती है, कुछ लोग कहते हैं कि हमारी हॉबीज में से एक हॉबी ये है कि घर को डेकोरेट करना, सेटिंग चेंज करना। कुछ लोगों को क्रेज होता है सेटिंग चेंज करने का अपने घरों की। लेकिन आप मुझे बताइए, सेटिंग चेंज करने में, ये घरों की तज़ीन और आराइश में इतना जो वक्त लगाते हैं, क्या ये वक्त हमारे आखिरत में कुछ काम आ सकेगा जो वक्त हमने लगाया था। ये कुछ लोगों को हॉबी होती है कि बेकार की हॉबीज होती हैं कुछ लोगों को, कि बेकार चीजें, या फिर कुछ लोगों को टीवी देखना बहुत पसंद होता है, कुछ लोगों के काम जो है गेम्स खेलना, ये सारी चीजें। लेकिन क्या ये सारी चीजें काम आएंगी हमारे? अब देखिए वक्त कितना तेजी से गुजर रहा है ना हमारा, जैसे बर्फ पिघलती है ना वैसे वक्त हमारा गुजर रहा है। तो वक्त बहुत ज्यादा कीमती है और जिंदगी हमें एक ही बार मिली है, तो लिहाजा हम क्या करें, उससे फायदा उठाएं, ना कि हमारे वक्त को हम जाया करें और गंवाएं। अपनी हॉबीज को हम बदलें, हमारी हॉबीज सुबह शाम के अस्कार हो, हमारी हॉबीज एक दूसरे के काम में काम आना हो, एक दूसरे की मदद करना हो। हमारी हॉबीज ये हो कि हम ज्यादा से ज्यादा कसरत से तिलावत कुरान पढ़ें करें, या फिर ज्यादा से ज्यादा हम लोगों की मदद करने वाले बने, दीन का काम करने वाले बने, यही चीज आखिरत में हमारे काम आएगी। और जैसे कि अल्लाह के रसूल ने हमें फरमाया कि कुन फि दुनिया का अन्नका गरीबुन और आबिरी सबीलुन, कि दुनिया में ऐसे रहो गोया कि एक मुसाफिर हो, अजनबी हो, बस थोड़ी देर के लिए आए हो। तो दुनिया तो आप देखें कि ये हमारी मंजिल नहीं है, ये तो रास्ता है हमारा, तो हमें यहाँ पर रुकना थोड़ी है, ठहरना थोड़ी है, मुकाम नहीं करना है। थोड़ी देर के लिए रुके, चले गए जी, सदका करें, जो भी नेकी का काम है वो जरूर करें इंशाल्लाह। तो जो लोग दुनिया के लिए जीते हैं, हम सब जानते हैं कि उनको आखिरत में कुछ नहीं मिलेगा, और जो आखिरत के लिए जीते हैं उनके लिए फिर खुशखबरी है। अल्लाह ताला हमें तौफीक दे कि हम ऐसे काम करने वाले बने जो हमारे आखिरत में कारामद हमारे लिए साबित हों, और जब हम वहां पहुंचे तो हम उन आमाल को देखकर हम खुश हो उठें, अपना नाम अमल लेकर हम खुशी खुशी वापस पलटें, ना कि हमारी आंखें उस वक्त नीली पीली हों। क्योंकि जिस शख्स को यकीन होता है, हमको मालूम है कि हमको जाना है आखिरत में, हमको वहां पर कदम रखना है, हमको उठाया जाना है दोबारा, तो उस वक्त फिर हमें یہ احساس نہ ہو کہ اللہ تعالیٰ جو وقت دیا تھا تو ہم نے اس کو ویسے ہی ضائع کر دیا، ہمیں دوبارہ دنیا میں بھیج دے، نہیں بلکہ اس وقت ہم اپنے جو دنیا میں کیے گئے اعمال تھے اس پر ہم خوش ہوں اور اللہ تعالیٰ اپنے فضل سے ہم کو مزید نوازے اور اپنی مغفرت کا پروانہ ہمارے لیے اللہ تعالیٰ لکھ دے تاکہ ہماری بخشش ہو جائے، آمین۔ سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک۔ السلام علیکم و رحمۃ اللہ وبرکاتہ۔